اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے۔ اس وقت ہمارے ساتھ مسلم لیگ نواز کے یوتھ ونگ کے جنرل سیکرٹری میاں منشا لائن پر موجود ہیں۔ میاں منشا، ہم آپ کو آداب کی آواز پر خوش آمدید کہتے ہیں۔
جی شکریہ رائے صاحب، اور آپ کو اور آپ کے سننے والوں کو میری طرف سے بہت بہت السلام علیکم۔
میاں منشا، بہت ساری باتیں ہیں، آج آپ ہمارے سامعین کو کیا کہیں گے؟ دن کو یہ پروگرام چلتا رہا، مختلف ہمارے مہمان تھے، میاں صاحب بھی ہمارے مہمان تھے، اور بھی بہت سارے تھے، آپ کیا کہیں گے؟
میں جی بس رائے صاحب تین پوائنٹ کے اوپر تھوڑی سی دو منٹ آپ کا ٹائم لوں گا۔ تو وہ تین پوائنٹ، پہلے جو پہلا پوائنٹ ہے وہ بڑا خوشی والا ہے۔ تو کہتے ہیں کہ پہلے بات خوشی والی کرنی چاہیے کہ ڈنمارک میں پاکستانیوں کے لیے، مسلمانوں کے لیے، جو ایک مرد مجاہد جنگ لڑ رہا تھا، اسمبلی کے اندر بھی ہمارے حقوق کے لیے جنگ لڑ رہا تھا، روڈ کے اوپر بھی، ہر احتجاج میں ہر جگہ جا رہا تھا، اس نے اپنی پارٹی کو اناؤنس کیا، اور اس کے جو اس کو سگنیچر چاہیے تھے 21,000 کے پاس، تو اللہ تعالیٰ نے اس کو سرخرو کیا ہے۔ اور میں بہت بہت بھائی سکندر کو مبارکباد ہی پیش کرتا ہوں آپ کے چینل کے تھرو کہ اللہ تعالیٰ نے سرخرو کیا، اور ان کی وہ جو پارٹی تھی وہ نامینیٹ ہوئی ہے۔ ابھی باقاعدہ طور پر لیٹر ان شاء اللہ تعالیٰ جلد آ جائے گا، کیونکہ ان کی جو ہمت تھی، ان کی جو لگاؤ تھا، وہ ہم سب کے لیے تھا۔ آپ نے بھی دیکھا رہا تھا، میں نے بھی دیکھا تھوڑے سے وقت کے اندر بھی، اور پچھلے 4-5 سالوں کے اندر کوئی بھی اگر کشمیر کا مسئلہ ہوتا ہے، کمیونٹی کا مسئلہ ہوتا ہے، تو وہ بندہ صاحب سے آگے کھڑا ہوتا ہے۔ حالانکہ وہ ایم این اے ہے، اس کو یقین کر کے جانے کہ وہ لگتا ہی نہیں کہ وہ ایم این اے، وہ ہر کسی کی بات کو سنتا ہے۔ تو مجھے لگتا ہے اللہ تعالیٰ کی ذات نے، اس کے والدین کی دعائیں تھی، اور آپ ہم سب کمیونٹی کا بھی ساتھ تھا، اس میں کوئی شک نہیں ہے، تو اللہ تعالیٰ نے اس کو سرخرو کیا۔ اب ہم کہہ سکتے ہیں کہ پاکستانیوں کی ایک سیاسی پارٹی ہے، پاکستانیوں کی ایک آواز سنی جائے گی ان شاء اللہ تعالیٰ۔ وہ وقت دور نہیں ہے کہ ڈنمارک میں یہی پارٹی ایک ایسی پارٹی بنے گی کہ جس کے اندر ہم اپنی آواز کو اٹھا کر اس پارلیمنٹ کے اندر پہنچا سکیں گے، اور بہتر سے بہتر طریقے سے پہنچا سکیں گے۔ میں تو سب سے پہلے یہ خوشی کی خبر سب کو دیتا ہوں، اور مبارکباد پیش کرتا ہوں سب کو۔ تو دوسرا جو میرا رائے صاحب یہ پوائنٹ تھا کہ دھرنے کے بارے میں، میں آج سارا دن یہ ریڈیو سنتا رہا ہوں، دھرنے کے بارے میں ہر کسی نے اپنے اپنے ویو دیے ہیں۔ اچھا، میں یہ سمپل سی سیدھی سیدھی باتیں ہیں اور سچی باتیں ہیں، اس میں کوئی مسلم لیگ نون، کسی پارٹی پولٹی کا عمل دخل نہیں ہے۔ میں بڑے بڑے آج مہمان ماشاء اللہ آپ نے بنائے، میں وہ بھی سارے سنے۔ اب مجھے عجیب سی کچھ تکلیف ہوتی ہے دماغ میں کہ میں سچی بات کو کیوں یہ لوگ نہیں کرتے، کیوں پارٹی کو لے کے آتے ہیں؟ رائے صاحب، وہ وقت کیا وہ پاکستانی قوم بھول گئی ہے جب ان کو دہشت گرد بولا جا رہا ہے، ان کو اب کیا کچھ نہیں بولا جا رہا، کالا دھن بھی قرار دے دیا گیا، ان کے وزیر، ان کے سفیر، اور وہ ہزار دو ہزار دینے والے، ان کے ساتھ مل کر احتجاج کرنے والے، ان کو استعمال کرنے والے، ان کو آگے لانے والے، اب دہشت گرد کہہ رہے ہیں؟ او خدا کے بندو، ایک جگہ پہ تو قائم رہو، کس نام کے اوپر وہ کر رہے ہیں؟ میں یہ نہیں کہتا کہ وہ بلڈنگیں تباہ کریں، وہ گاڑیاں تباہ کریں، میں اس کے حق میں ہرگز نہیں ہوں۔ اللہ تعالیٰ کا شکر ہے کہ وہ سنا ہے کہ وہ کچھ معاملات طے پا گئے ہیں، لیکن جو بڑے بڑے یہاں پر آپ کے چینل کے اوپر آ کے بیٹھ کے رائے صاحب وہ باتیں کر رہے تھے، یہ دہشت گرد ہیں، یہ تو جب آپ کی گورنمنٹ نہیں تھی تو مجھے بتائیے گا کہ تب یہ دہشت گرد نہیں تھے، جب آپ نے ان کو استعمال کیا اپنی سیاسی کرسی کے لیے؟ اگر اب دہشت گرد، تب دہشت گرد کیوں نہیں تھے؟ دہشت گرد راجا صاحب، میں آپ کو بتا دوں، یہ ہماری آرمی کی قربانیاں ہیں، ہمارے اس دور کی قربانیاں ہیں۔ میں پھر نام لوں گا میاں صاحب کا، میاں نواز شریف کی قربانیاں ہیں کہ جنہوں نے کراچی سے آرمی کے ساتھ، رینجر کے ساتھ دہشت گردی ختم کی۔ یہ وہی کمزور ترین گورنمنٹ ہے جو کہ ایم کے ایم کے اڈے ختم کیے ہوئے، ایم کے ایم کی ایک ایک بات کے اوپر مجبور ہو کر ان کے اڈے کھول رہی ہے۔ یہ دہشت گردی ہے جو وہ تنظیم جس کا سربراہ انڈیا سے پیسے لیتا ہوا رابطے میں اور پاکستان کی تقریریں کرتا رہا، اسی ایم کے ایم کو آج اس پارٹی میں بٹھا کر ان کے اڈے کھولے جا رہے ہیں، یہ دہشت گردی ہے؟ مجھے بتائیں، اگر ایک بندے کو چھوڑنے سے دہشت گردی، آپ کسی پہ بھی الزام لگا سکتے ہیں، جس کی لاٹھی اس کی بھینس، ابھی آپ کی گورنمنٹ ہے، ایک اپنی گورنمنٹ بنانے کے لیے آپ نے انہیں کے کندھوں کو استعمال کیا۔ میں بتا دینا کہ سچی باتیں ہیں، یہ کسی پارٹی کے خلاف باتیں نہیں ہیں۔ اگر دہشت گرد ہے تو وہ جو ملک کے خلاف ہو، اپنی سیٹ کے لیے کسی کو استعمال کر کے اس کو بعد میں آپ دہشت گرد قرار دے دو، تو میں اس کو نہیں مانتا۔ ہاں، یہ طریقہ کار جو انہوں نے اختیار کیا ہے، یہ بھی اسی پارٹی نے سکھایا ہوا ہے۔ اس سے پہلے آپ کو یاد نہیں ہے کہ ہمارے وزیر داخلہ کے کیا کیا بیان ہے، ہمارے وزارتوں کے کیا کیا بیان تھے؟ جلاد دو، تباہ کر دو، آگ لگا دو، سمجھوں کو جلا دو، یہ وہی جو آپ نے بیج بویا ہے وہی بیج کاٹنے کا وقت ہے. اب ہم تو نہیں کہتے، اب اس کو کیوں نہیں کسی نے دہشت گرد کہا جو سمجھوں کو جلا رہا تھا، جو ان کو تو وزارتیں مل گئی ہیں. کیونکہ میں یہ کہنا چاہتا ہوں، خدا را سچی بات کریں، آج چینل کے اوپر آئیں، سچی بات کریں، پارٹی کو بعد میں ڈیفینڈ کریں، حقیقت کو آگے لے کے آئیں. یہ وہی گینے چنے بندے ہیں جو اس طرف بھی باتیں کرتے ہیں، جب کوئی گورنمنٹ چینج ہوتی ہے اس میں آ کے وزارتیں لیتے ہیں تو پھر باتیں کرتے ہیں. تو مجھے اس سے تو بہت اختلاف ہے کہ سچی بات کرنی چاہیے، جو چاہے وہ کسی کا قصور ہو، چاہے وہ کسی کے حق میں جائے یا حق میں نہ جائے. ہاں میں اس کے حق میں ہوں کہ اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ پاکستان میں امن رہنا چاہیے. ابھی رائے صاحب جو انہوں نے معاہدہ کر لیا کچھ دن پہلے، وہی وزیر بیٹھے دہشت گرد قرار دے رہے تھے، کیا کیا دھمکیاں لگا رہے تھے. میں نے اس وقت بھی لکھا تھا کہ ہمارے ملک کے یہ حالات نہیں ہیں کہ ایسے حالات پیدا کیے جائیں، یہ بہت نازک مسئلہ ہے، اس کے اوپر ٹیبل ٹاک ہونی چاہیے. ہر مسئلے کا حل ٹیبل ٹاک ہے، اس بات کو سمجھ لینا چاہیے ان وزیروں کو، جو لوٹے وزیر ان کو سمجھ لینا چاہیے کہ ہر مسئلے کا حل، عمران خان کی گورنمنٹ کے ساتھ پورا پاکستان، پوری ایجنسیاں کھڑی ہیں، لیکن جو مسئلہ یہ اٹھایا گیا اس کا حل بھی ٹیبل ٹاک ہی تھا. ان وزیروں نے کہا کہ ہم اس کو بندوق کی نوک پہ حل کر لیں گے، تو کرتے پھر بندوق کی نوک پہ حل، پھر ٹیبل پہ آنا پڑا. خدا را ہوش کے ناخل لیں، گورنمنٹ ابھی تباہی کی طرف ملک کو لے کے جا رہے ہیں. میں مانتا ہوں کہ بہت ساری کوتاہیاں ہر گورنمنٹ میں ہوتی ہیں، لیکن ٹیبل ٹاک بہترین حل ہوتا ہے، جو کہ ابھی یہ ٹیبل ٹاک پہ خود آئے ہیں. اور کچھ ایسی چیزیں ہیں راجا صاحب، یہ جو لوگ ہیں یہ حقیقت بیان نہیں کرتے، یہ پارٹی کو ڈیفینڈ کرتے ہوئے ہمارے جو معاملات ہیں پاکستان کے اس کو مسخ کرتے ہیں. دیکھیں آپ، پاکستان کے کندھے کھودی جا رہی ہیں، کیا کیا پل بند کیے جا رہے ہیں، شرم کی بات ہے. کہاں ہماری گورنمنٹ، کیوں بات نہیں کرتی ان کے ساتھ؟ مجھے تو آج یہ پروگرام سن سن کے رائے صاحب، میں بہت زیادہ اس کے اوپر بات کرنا چاہتا تھا، لیکن حقیقت یہ ہے کہ اللہ کا شکر ہے چلو کچھ معاملات ٹھیک ہوئے، کچھ کسی نے ہدایت کی طرف ان کو لایا کہ ٹیبل ٹاک کرو، بات کرو، بات کرنے سے مسائل حل ہوتے ہیں، بندوقوں سے اور دھمکیوں دینے سے مسائل حل نہیں ہوتے. تو اللہ کا شکر ہے کہ کچھ عقل میں آیا تو وہ ٹیبل ٹاک کے ذریعے معاملات کو حل کیا گیا. ہاں بہت سارے معاملات جو نہیں مانے جا سکتے گورنمنٹ کے لیے، ادارے کے لیے یا کوئی، وہ ٹھیک ہے ان کے اوپر آپ بحث کر لیں، ان کے اوپر آپ ان کو قائل کر لیں، لیکن ہر چیز کا حل بندوق کی نالی نہیں ہے. آپ پاکستان کو چلا رہے ہیں. تو ایک تو یہ تھا دھرنے کے بارے میں، سچی بات کریں ان کے ساتھ جو آپ کو پولیس والے نظر آ رہے ہیں. ہم پولیس والوں کے ساتھ ہیں، وہ ہمارے جوان ہیں، وہ ہمارے دیکھیں، وہ ہم میں سے ہیں. ہم ان کی بھی جو شہادتیں ہوئی ہیں ان کے اوپر بھی ہمارا گہرا دکھ ہے، لیکن جو انہوں نے ان کے اوپر کیا ہے، کس کے حکم پر کیا ہے، ہمیں اس پر بھی دکھ ہے. ہمارے لوگ ہی مر رہے ہیں، دونوں طرف شہید ہو رہے ہیں، اور کروانے والے کون ہیں؟ یہ وزرا جو بیان دیتے ہیں، جو تلخ حقیقت کو ہمارے پاکستان میں بڑھ چڑھ کے بیان کرتے ہیں صرف خوش آمدی کے لیے کہ ہم خان صاحب کو خوش کر لیں. ایسے خوش نہیں کیا جا سکتا، یہ ہماری ریاست ہے، یہ ہماری گورنمنٹ ہے، یہ ہمارا ملک ہے. ہم نہیں چاہیں گے کہ ایسے وزیر آ کے ہمارے ملک میں شر پھیلائیں. تو خان صاحب کو بھی ہوش کے ناخن لینا چاہیے کہ یہ ٹیبل ٹاک کے ذریعے سارے معاملات حل ہوتے ہیں، پورے ملک کا نظام درم برم کر دیا گیا. اب میں تھوڑا سا ماضی میں جانا چاہتا ہوں رائے صاحب، ایک منٹ ٹائم لوں گا آپ کا. یہ وقت بھول گئے جب وہ اسلام آباد کے اندر تباہی کے مناظر تھے، تب پوری دنیا نہیں دیکھ رہی تھی، تب کیا تھا؟ تب ملک کے حالات بہت بہتر تھے. ایک کرسی کی جنگ تھی رائے صاحب، ایک کرسی کی جنگ تھی، اور یہ والی کرسی کی جنگ نہیں ہے. ان لوگوں کو بھی استعمال کیا گیا. طاہر القادری صاحب کی میں بہت عزت کرتا ہوں، میرے لیے بہت بڑے وہ مفکر ہیں، ماشاء اللہ پروفیسر، ان کو بھی استعمال کیا گیا اپنی کرسی کے لیے. تب دین اسلام کہاں تھا وہ؟ اب آپ کو یہ بات کرتے ہیں دہشت گرد نظر آتے ہیں. خدا رہے ان سے بات کریں، یہ آپ کے لوگ ہیں، یہ ہم میں سے ہی ہیں. ان سے بات کریں، ٹیبل ٹاک کریں، کوئی اچھے طریقے سے حل نکالیں. ملک کا بیڑا گرگ پہلے ہی ہو چکا ہے بہت زیادہ، اب مزید اس کو اس دلدل سے نکالیں اور یہ سیدھا سیدھا چلیں. صرف یہ آپ کو خوش آمد کرنے کے لیے وزیر رکھے ہوئے ہیں، خدا رہے ان کو پیچھے کریں. یہ ہمارے ملک کے لیے، گورنمنٹ کے لیے اور ہمارے جو پاکستان کا ایشو اٹھ رہا ہے اس کے لیے نقصان دہ ہیں. تو رائے صاحب یہ تو میری تھی وہ آباد دھرنے کے بارے میں. تیسری بات رائے صاحب، اگر دو منٹ ٹائم ہے تو میں آپ کو بتاتا ہوں، جو کہ دیکھیں آپ ایک بہت بڑے ماشاءاللہ یہاں پر آپ کے چینل پہ ابھی وہ بات کر رہے تھے آج دن کے ٹائم پہ، کہ عمران خان صاحب جو ہم رہتے ہیں، باہر رہتے ہیں، ان کے ذرے ذرے سے واقف ہیں. میں نہیں مانتا وہ واقف ہیں. وہ کہتے ہیں واقف ہیں، وہ واقف ہیں ہمارے پیسوں سے، وہ واقف ہے ہماری جو ہم بیچتے ہیں اس سے. اگر واقف ہوتے تو جتنا میں سچی بات کرنے لگا ہوں، اس پہ پی ٹی والے بھی اتفاق کریں گے. آپ جانتے ہیں کیسے دمر سے सुबह उठते हैं रात को चेंज कर देते हैं प्लान, आज 50% फ्लाइटें लेट हो जाएंगी। आपको पता है कि लोगों ने फेरिया बुक किया होता है, कितनी कितनी टिकटें महंगी हुई हैं, कितना कितना नुकसान हुआ है लोगों का, कितना कितना नुकसान हुआ आप अंदाजा नहीं कर सकते राय साहब। पूरी दुनिया में कितना इशू, कितनी बदनामी होती है, लोग तीन तीन दफा टिकट लेते हैं। जो टिकट 4,000 की थी आज वो टिकट 15,000 की बिक रही है। किसको फायदा जा रहा है? एयरलाइंस को, पाकिस्तान को फिर नुकसान, जो पाकिस्तान से बंदा जाएगा वैक्सीनेशन करवा के जाएगा। राय साहब ये ऐसे वजीर है जिनको इलम भी नहीं है और ये मानहा को पता नहीं है कि बाहर जो बातें तो करते हैं बाहर का पता है। अगर बाहर जब बंदे यहाँ पर रहते हैं वो प्लान करते हैं फेरिए के लिए, वो प्लान करते हैं, वहाँ प्रोग्राम होते हैं पाकिस्तान के, उनके अंदर डेटें फिक्स होती हैं इस डेट को जाना, उनका पूरे का पूरा निजाम खराब कर देना। एक वजीर उठ के कह देता है आज फ्लाइटें 25% कैंसिल कर दी गई हैं, तो मान खां को नजर नहीं आता? मैं नहीं मानता, मान खां को पता है हमारे मुश्किल का, हमारे मामला का, मैं नहीं मानता। क्यों नहीं मानता? क्यों? मैंने आंखों से देखा है। ये पीटीआई वाले भी कहेंगे कि वो सारे मामला हमारे आंखों के सामने हैं। देखो अगर वो, हाँ एक चीज को मैं मानता हूँ, उनको हर वक्त ये होता है कि बाहर से कितने डॉलर पाकिस्तान में आ रहे हैं, बाहर से कितना पैसा आ रहा है, हम दूध देने वाली भैंसें गायें हैं, हमारे आगे चारा नहीं डाला जाएगा, हमें कुछ फायदा नहीं दिया जाएगा। आज भी सुन लें, लास्ट जितना टाइम गुजरा है वो भी सुन लें कि हमें सिर्फ इस्तेमाल किया जाता है और आज भी इस्तेमाल किया जा रहा है। आप बता दें कोई हमारे लिए कुछ बनाया है तो बता दें कि हमारे हकूक के लिए यह काम किया गया। राय साहब मुझे दिली दुख होता है जब एक पार्टी को डिफेंड करते हुए हम पूरी कम्युनिटी को भूल जाते हैं। ठीक है, आप पार्टी को डिफेंड करें, हकीकत को भी सामने रखें, लोगों के मुश्किल को भी सामने रखें। ये बातें मैं कर रहा हूँ ये वो हकीकत बातें हैं, इसके इससे कोई बंदा माने या ना माने ये हकीकत ही रहेंगी, ये हकीकत वाली बातें हैं। राय साहब ये चीजें हैं जिनको बंदे को एक्सेप्ट करना पड़ता है।
मंशा असल में बात यह है कि पार्टी की मोहब्बत में बंदा इतना आगे निकल जाता है तो बंदे को जो है वो समझ नहीं आती। मियां साहब बात तो कर रहे थे, मंशा आप देखें ना कि अगर इमरान खान साहब ने एक बड़ी नेकी की थी अपनी कौम के साथ कि रमज़ान शरीफ में अर्दुल ड्रामा जो है वो उर्दू में डब करके इजाज़त दी, उसमें आपने देखा नहीं किस तरह गद्दार जो खैमे के अंदर बैठे होते, खैमे के अंदर घुस जाते थे, वही वज़ीर होते थे उस वक्त जो करीब तीन लोग होते थे वो उसी के होते थे। इसी तरह के सुल्तान हमीद का देखें, उसके पाशा कितने गद्दार थे, जिस वक्त अहमद पाशा आया तो उससे पहले कितने जो है वो पाशा गद्दार थे उसके साथ जो काम करते थे। तो इसलिए वज़रा भी देखें ना, असद उमर साहब बेचारे पता नहीं अपनी तरफ से अच्छे ही करते होंगे लेकिन वो जो कुछ कर रहे हैं वो मुल्क की तबाही के लिए कर रहे हैं। जिस तरफ आपने निशानदेही की कि फेरिया बुक हुआ होता है, 50% जो सीटें कैंसिल हो जाती है, महंगा टिकट लेना पड़ता है, तो इसी तरह के ये पाशा जो होते हैं ना मुल्क को तबाह करने के लिए, अवाम के दरमियान और हुकूमत के दरमियान, स्टेट के दरमियान ये जो बीच में जो नफरत का बीज बोते हैं, इसी तरह के ये लोग पाशा होते हैं। हम लोग मंशा स्टेट के साथ हैं, हमारी स्टेट मजबूत होगी तो हम मजबूत होंगे। जो लोग भी स्टेट को कमज़ोर करेंगे वो मुहब्बे वतन नहीं है, वो मीर जाफर मीर सातक है। ये जो मंगोलों के एजेंट आकर बैठ गए हमारे सरों पर, किसी को खबर है कि यहाँ किसी की डेथ हो तो कितने मुश्किलात होती हैं? इस पर कोई सेमिनार नहीं किया जाता। आपको पता है 39 अरब डॉलर जो है वो गैर अपना जो ओवरसीज देते हैं उनको हिस्सा क्या मिलता है उसमें? 6 अरब डॉलर जो IMF कर्जा देता है, नखरे उसके कितने उठाते हैं ये वज़रा और जो है वज़ीर ख़जाना। हमें क्या मिलता है ओवरसीज़ को? जब तक ओवरसीज़ अपनी जंग खुद नहीं लड़ेंगे, इमरान खान साहब को हमें मिलजुल कर अपना हिस्सा मांगना चाहिए। ओवरसीज़ को हिस्सा दो, जब तक ओवरसीज़ अपना हिस्सा अपना हक नहीं मांगेगी कोई मसला मसाइल ठीक नहीं होगा और मुल्क भी ठीक नहीं होगा।
मैं बिल्कुल 101% आपकी बात पे इत्तेफाक करता हूँ। मैं किसी यहाँ पर बात करने वाले पे तनकीद नहीं कर रहा, मैं हकीकत बयान कर रहा हूँ। राजा साहब यकीन करें, अगर चार बंदे जाएंगे 4,000 के टिकट लेकर, वैक्सीनेशन भी करवा के जाएंगे, कोरोना टेस्ट भी करवा के जाएंगे और वो वहां जाकर चार बंदे पैसे खर्च करेंगे पाकिस्तान में, तो किसका फायदा होगा पाकिस्तान का? आप मुझे बताएं, वो 4,000 की टिकट आप 15,000 में लेके सिर्फ एक बंदा जाएगा मजबूरी में, किसी का माँ बीमार है, किसी का बाप बीमार है, मजबूरी में जाएगा 15,000 की टिकट, फायदा किसका हुआ? एयरलाइन का। अभी मुझे बताएं, अगर इतना कोरोना का मसला है तो पाकिस्तान में कौन सी चीज बंद है जिसकी वजह से मैं कहूँ कि कोरोना का मसला है? मुझे बता दें कौन चीज बंद है, कौन सी चीज के ऊपर आपने वो किया होगा कि वो बंद है चीज भी आपके होना है? मुझे बता दें कोई है?
आपने कोरोना नहीं देखा? ये जो जुलूस चला हुआ है लाहौर से, जुलूस चला हुआ है जहां तक पहुंचा है, कहां कोरोना है इसमें?
राजा साहब मैं, मुझे अच्छी तरह याद है, लास्ट जब इलेक्शन हो रहा था, ये इलेक्शन हो रहे थे तब इमरजेंसी लास्ट थे, किसने जाके, किस वजीर ने, हुकूमती वजीर ने जाके तकरीरें नहीं की, किस जगह पे कोरोना नजर आया? अभी हमारे लिए, जब हम बाहर रहने वाले लोग हैं, हमने अपने मादरे वतन में जाना है, वो हमें वतन जान से प्यारा है, हम उस वतन में जाने के लिए तरसते हैं। 4,000 की टिकट 15,000 में लेना पड़ता है। मेरी माँ बीमार, मेरा बाप बीमार, मेरे भाई को ऐसे मसले मसाइल होते हैं, हम एक फेरिये के लिए जाने के लिए तरसते हैं, और ये गवर्नमेंट हमारे लिए क्या करती है? सिर्फ पैसा भेजो, सिर्फ पैसा भेजो। आज मैं वो बात कर रहा हूँ जो कोई बंदा बात नहीं करेगा, मैं सच्ची बात कर रहा हूँ। इसमें किसी को तकलीफ हो, किसी को खुशी हो, मुझे कोई एतराज नहीं है, लेकिन ये एक कड़वी हकीकत है कि हमें सिर्फ इस्तेमाल किया जाता है, हमारे हक के लिए कभी बात नहीं था, बात आई जाती है, अमल कुछ भी नहीं है। आज भी राय साहब, आज भी मैं कहता हूँ कि असद उमर का बच्चा है, उसको पता नहीं है इमरान खान पूरी दुनिया घुमा हुआ है, और मैं समझता हूँ कि काबिल आदमी है, उसको पता नहीं है, मैनेज नहीं है। हर बंदा अपनी अपनी चपलूसी करता है इमरान खान के आगे, अपनी सीट बचाने के लिए अपनी अपनी को खुश आमदी करता है। ऐसा आप देखिए, हमारे हकूक के लिए आवाज उठाने वाले बहुत कम लोग हैं, अपनी सीट के लिए आवाज उठाने वाले बहुत लोग हैं इमरान खान के इर्द गिर्द। और इसी देखिए, और तीसरी बात आप, मैं आपको बताना चाहता हूँ राय साहब, बहुत लोग कहते हैं पाकिस्तान में हालात पहले अच्छे हो जाएंगे। अभी मैं खुद सुन रहा था कि अच्छे हालात आने वाले हैं। कब अच्छे हालात आएंगे? कब तक आप पिछली गवर्नमेंट के ऊपर डालते रहेंगे? आपको किस चीज की सपोर्ट नहीं है? आपको सब पूरे पाकिस्तान की सपोर्ट है, आपको एजेंसियों की सपोर्ट है, आपको हर चीज की सपोर्ट है। अभी तो गवर्नमेंट भी आपकी ऐसी चल रही है कोई बंदा बात भी नहीं करता, आपके खिलाफ बात करे अगले दिन केस खुला होता है। तो आपको और क्या सपोर्ट चाहिए? आपको अभी महंगाई की बात कर लूं तो लोग कहेंगे दुनिया पूरी हाँ दुनिया में महंगाई हुई है, मैं मानता हूं दुनिया में महंगाई हुई, लेकिन मैनेजमेंट भी है। पाकिस्तान में मुझे बताया कौन सी मैनेजमेंट है? कितने वजीरों ने ये महंगाई का सोचा है तो कहा है कि हम 6 माह की तनख्वाह नहीं लेते? कितने वजीरों ने कहा है ये मुझे बता दें एक भी? बातें करने से तो महंगाई खत्म नहीं होती ना, कुछ करना पड़ता है, कुछ मैनेज करना पड़ता है। आज पीटीआई अगर महंगाई के लिए जंग लड़ रही है तो बोले ना उनके पीटीआई के 100 MLA है, 100 वजीर है, हम तनख्वाह नहीं लेते 6 माह के लिए, हम महंगाई की जो चक्की में लोग पिस रहे हैं उनके ऊपर खर्च करते हैं। तो मैं मानू कि ये मुखलिस है राय साहब, ये लोग अपनी जेब के लिए मुखलिस हैं। अभी 3-4 माह के बाद देखिएगा यही लोग दूसरी पार्टियों में धक्के खाते हुए नजर आएंगे। मैं सच्ची बात कह रहा हूँ राय साहब, वो लोग जो नवाज शरीफ के साथ थे वो कभी पीपल्स पार्टी के साथ होते हैं, आज वो पीपल पीटीआई के साथ हैं, और वो लोग आपको कल आने वाले दिनों पीटीआई के साथ नजर नहीं आएंगे। ये हकीकत है, ये लोग क्यों नहीं मानते? अपने हकूक के लिए आवाज उठाएं, अपने लिए आवाज उठाएं, खुदारा खुशामदी करें पार्टियों की। मैं कोई मुस्लिम लीग नून का वकील नहीं हूं, मैं कम्युनिटी की बात करता हूं, जो कम्युनिटी को मसाइल आपके सामने है राय साहब। अगर किसी का बाप, अगर किसी का जिन्होंने हमारे इधर आकर इतना टाइम गुजारा वो फोत हो जाए तो यकीन करें उनके घर में सफेद मातम इसलिए बिछती है, वो बॉडी पाकिस्तान कैसे लेके जाए? 40,000 crore लगता है बॉडी लेके जाने का राय साहब। अब हम इस हालात में चले गए हैं। अब बुजुर्ग दुआ करते हैं जिन्होंने हमें यहाँ पर सेटल करवाया है, वो कहते हैं अल्लाह करे हम इस दौर में फौत भी ना होए। अब ये हालात कर दिए गए हैं, हमारे लिए भी हालात है, पाकिस्तान में भी हालात है, फिर भी लोग यही देखें सच को सच बोल ले ना, फिर कहते हैं जो अच्छे दिन आने वाले हैं। वो खुदा रहा कब अच्छे दिन आने वाले हैं? 1 साल 2 साल 3 साल 4 साल जा रहा है, कब अच्छे हालात आने वाले हैं? किसने रोका है आपको? मुझे तो इनकी जहन के ऊपर शक होना शुरू हो गया है कि ये लोग क्या जहन रखते हैं। इनको ये पता नहीं चल रहा कि लोगों की बात करनी है, हकीकत में पार्टियों को डिफेंड करें। मैं कभी किसी पार्टी पे नहीं कहता, पीटीआई को डिफेंड करें, मेरे अच्छे दोस्त है, मैं मेरी बहुत फैमिली के लोग पीटीआई के अंदर है, डिफेंड करें, लेकिन जो हकीकत है उसको भी बयान करें कि गवर्नमेंट रिलीफ देने में नाकाम है।
मंशा देखें, मंशा एक मिनट, मंशा देखें, मियां मुनीर अहमद साहब आज कह रहे थे कि 2 MPA आ रहे हैं पाकिस्तान से, वो कोई आपके लिए खुशखबरी लाएंगे। मंशा परेशान ना, मियां साहब आपके मसाइल हल करा देंगे।
मियां साहब जी मेरे तो बड़े भी हैं, मैं तो बहुत, लेकिन मसाइल आपको याद होगा यहाँ पर दौरे नवाज शरीफ के दौर में, मियां साहब के दौर में हमारे जो मेरे जो दोस्त भी थे वजीर आए थे हायर एजुकेशन मिनिस्टर, हमने उसके ऊपर 40,000 crore खर्च किया। उसके बाद हमारे वजीर आए, हमने उसके ऊपर 30,000 crore खर्च किया, 50,000 crore खर्च किया। राजा साहब यकीन करें, मेरा सिर्फ पर्सनल तलक था उससे वास्ता है, बाकी किसी को पता नहीं है। डेनमार्क में मियां मंशा कौन है? डेनमार्क में पैसे खर्च करने वाला कौन है? होटल में खाना खिलाने वाला कौन है? वो आते हैं रिफ्रेशमेंट के लिए, खुदारा उनके ऊपर पैसे खर्च ना करें। वो हमें आप पर्सनल तौर पर किसी को जानते हैं बुलाते हैं तो बुलाएं, लेकिन ये मत सोचे कि ये लोग हमारे लिए काम करेंगे। मैं बिल्कुल नहीं मानता, मैं इस एक्सपीरियंस से गुजरा हूं राय साहब, मैं आपको अपना एक्सपीरियंस बता रहा हूं, मैंने खुद पैसे खर्च किए हैं, ये मुझे जानते हैं सब लोग। जब हमने 5,000-10,000 इकट्ठा करके इन वजीरों को खाने खिलाए, 5-star होटल में हमने इनको स्टे दिया, राय साहब ये हमारा फोन तक नहीं सुनते, ये सिर्फ और सिर्फ कुर्सी के पुजारी लोग हैं। यहाँ पर आते हैं अच्छा खाना खाते हैं, तस्वीरें खींचते हैं, और हमने वो यूरोप का टूर किया, हमारे लिए क्या किया? बात यह हमारे लिए क्या किया, हमें क्या दिया? ये वो बात नहीं है कि आते हुए हमसे ले लो, जाते हुए हम आपको देते हैं। दोनों तरफ से तो वो लेके चले गए, हमारे लिए क्या किया? मैं जो कोई इतराज नहीं है किसी का, कोई मेहमान आता है कोई, लेकिन जो MPA MPA MNA या वजीर होते हैं, मैं नहीं समझता कि उनकी गाड़ियों के दरवाजे हमें खोलने चाहिए। वो खुद निकले, खुद आए, हमारे पास आए। कितना बड़ा मसला बना हुआ है हमारे पास पास टिकटों का, कितना बड़ा मसला बना हुआ है हमारे हालात के। कोई एक वजीर इसके मसले में आया? कोई एक MNA इसके मसले में आया? हमारे बुजुर्ग जो अभी मियां साहब खुद पाकिस्तान गए हैं, इनसे पूछे जब पाकिस्तान गए तो क्या हालात थे, टिकटें कैसे कैसे लेके गए, कितनी दफा टिकटें चेंज करनी पड़ी, फ्लाइट जा रही है नहीं जा रही, आखिरी दिन तक पता नहीं होता। तो इसके इस मसाइल के ऊपर किसी ने वजीर आया कोई? हाँ, इस पे मसीह वजीर आए, हम दिल वेलकम करते हैं उसको। हमारे मामला को हल करने के लिए कोई वजीर आए, वेलकम करते हैं। अपनी यशी के लिए आएगा तो हम अपने पल्ले से खर्च भी करेंगे, तो हमें क्या फायदा रहा साहब? हमने देख लिया, मैंने तो ये दो टंडोर देखे हैं, और दोनों टंडोरों में मैंने पैसे भी लगाए, वक्त भी दिया। अब मैं कहता हूँ कि मुझे कोई जरूरत नहीं है किसी MPA MNA या वजीर का गाड़ी का दरवाजा खोलने में। मैं अपनी इज्जत नहीं समझता कि जो हमारे लिए सोचे ही ना कुछ भी, सिर्फ अपने ही सोशल के लिए, अपने ही मुफाद के लिए यहाँ पर आए, याशी के लिए आए, मैं उसकी गाड़ी का दरवाजा खोलना पसंद नहीं करता राय साहब। अब बदल जाना चाहिए
मंशा। आप देखें अभी सोशल मीडिया को, देखें जो डेनमार्क में मेहमान आ रहे हैं उनके इश्तेहारात देखें आप।
राय साहब मुझे वही मैं कहता हूँ कि मुझे अगर वो हमारी कम्युनिटी के लिए फायदे के लिए आते हैं तो ठीक है, अगर वो जैसे पहले मैंने बता दिया 3-4 MPA और एक वजीर हमारे दौर में आया, मैं अपने दौर की बात करूंगा क्योंकि मैं किसी पे तनकीद नहीं करना चाहता, हमने उनके ऊपर इतना पैसा खर्च किया। राय साहब मैं ये सच्ची बात करता हूँ, ये हकीकत है, किसी का मियाँ साहब का पर्सनल तलक हो सकता है, लेकिन एज ए MPA एज ए MNA वो पाकिस्तान जाओ, आपका एक टके का काम नहीं करेंगे यहाँ पर। वो सिर्फ और सिर्फ अपने आप का छुट्टियां गुजारने के लिए, अच्छा खाना खाओ, अच्छी गाड़ियों में बैठे, 5-6 होटल में रहो,
कारोबार के लिए आते हैं मंशा, कारोबार के लिए। मंशा आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
जी राय साहब आपका भी बहुत बहुत शुक्रिया, और मेरी बात सच्ची बात है, नहीं किसी को बुरी लगी हो तो मैं माफी चाहता हूँ, ये मेरी आवाज है, डेनमार्क के रहने वाले लोगों की आवाज है, यूरोप के रहने वाले लोगों की आवाज है। पार्टी से हटकर अगर मेरी इस गुफ्तगू को सुना जाएगा, देखा जाएगा, तो आपको ये हकीकत लगेगा। खुदा ना पार्टियों के मैं जरूर करें, लेकिन कम्युनिटी की आवाज को भी उठाएं, अपने हक के लिए उठें, हक के लिए बात करें, जो हमारे मसाइल हैं उसके ऊपर बात करें। हमें कोई नहीं मार देगा, कोई हमें कुछ नहीं कह सकता, हम हमारा हक बनता है, हम इतना ज़र मुबादला भेजते हैं, इतना पैसा भेजते हैं, हम वो हम हमें हमें भी कुछ खाने के लिए चाहिए। तो खुदा रहा वो अपने जो जैसे कहते हैं ना, वो दूध देने वाली गाय ना बने चारा भी लें, तो अपने हकूक के लिए भी आवाज उठाएं, सिर्फ पैसे भेजने वाली मशीन ना बने। अब हमारे हम कितने मुश्किलात में रहते हैं, हर तरह से हमें मुश्किलात रहती हैं पाकिस्तान में जाने में आने में, यहाँ पर कानून और सारी चीजें, उसके लिए भी आवाज उठाएं और ऐसा वजीर बुलाएं, ऐसा कोई हुक्मरान बुलाएं जो हमारी भी आवाज बने। तो ऐसा किसी को मेरी बात से अगर दिल जारी हो तो मैं एडवांस माजत करता हूँ, और मेरी ये दिल की आवाज थी, मेरे ख्याल में ये सबकी आवाज है, तो हमें पार्टी में साठ के भी कम्युनिटी के आवाज का हिस्सा बनना चाहिए। बहुत बहुत शुक्रिया है साहब आपका।
सामाइन ये थे मियां मंशा जो कि पाकिस्तान मुस्लिम नवाज के जनरल सेक्रेटरी हैं यूथ विंग के। सामाइन हमारे साथ साथ रहिए, अगले प्रोग्राम की तरफ बढ़ते हैं।